啊，这样。لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعدائهم أعد الله من يومنا هذا لقاء الله أما بعد فقد قال الله في كتاب الحكيم بسم الله الرحمن الرحيم فأتيا فرعون فقولا إنا رسول رب العالمين. صدق الله العلي العظيم. مؤمنين یہ سورہ شعرا کا سلسلہ جاری و ساری ہے جو آیت پڑھنے میں شرف حاصل کرا یہ 16 آیت تھی اس کا ترجمہ اس طریق سے ہے تم دونوں فرعون کے پاس جاؤ اور اس سے کہو کہ ہم پروردگار جہاں کے پیغمبران ہیں تو یہ سلسلہ وہاں سے شروع ہوا کہ جب اللہ سبحانہ تعالیٰ نے موسیٰ علیہ السلام سے کہا کہ تم جاؤ فرعون کے پاس وہ اور پھر انہوں نے اپنی باتیں بتائیں کہ وہ فکر تھی کہ وہ جھٹلانے دے تو پردگار نے فرما دیا نہیں ہم تمہارے ساتھ ہیں سنتے ہیں تو وہ سلسلہ جاری ساری تھا تو اسی کا سلسلہ آگے ہے تو ترجمہ اس طریقے سے کیونکہ انہوں نے کہا تھا مجھے میرے بھائی سے مدد کر ہے نا تو پھر یہ اس طرح سے 16 آیت میں اللہ سبحانہ وتعالیٰ فرماتا ہے تم دونوں فرعون کے پاس جاؤ اس سے کہو کہ ہم پروردگار جہاں کے پیغمبران ہیں ان ارسل معنا بنی اسرائیل تو بنی اسرائیل کو ہمارے ساتھ بھیج دے ہم کائے کے لیے آئے ہیں کہ تو بنی اسرائیل کو تو ہمارے ساتھ بھیج دے کیونکہ تو نے ہم کو ان پہ تعدی کری ہے ظلم کرا ہے تو ان کو بھیج دے تو جب یہ گئے فرعون کے پاس دونوں بھائی اس طریقے سے موسیٰ علیہ السلام نے اتنی بردواری سے فرعون کو جو کہا گئے کہ ہم پروردگار عالم کے پیغمبران ہیں اور تو بنی اسرائیل کو ہمارے ساتھ بھیج دے تو اس نے پلٹ کے کہا قال علم ربک فینا وریدا ولبثت فینا من عمرک السنین تو اس نے پلٹ کے کہا جب انہوں نے ایسا کہا تو کیا کہا اس نے فرعون نے کہا کیا ہم نے تمہیں بچپن میں تمہیں پالا نہیں اور تم نے ہمارے درمیان اپنی زندگی کا کئی سال نہیں گزارا احسان جتایا اس نے کہا کہ تم آج پیغمبر بن کے آئے میرے پاس اور تمہارا دعویٰ یہ کہ تم اللہ کے بھیجے ہوئے پروردگار عالم کے بھیجے ہوئے تو کیا ہم نے تم کو بچپن سے نہیں پالا تھا اور تم نے ایک زندگی ہمارے ساتھ نہیں گزاری تھی تو تم نے پہلے تو اس نے احسان جتایا پھر اس کے بعد کہا کہ ہم تو تمہیں جانتے ہیں تم نے بچپن سے پالا تم کا پیغمبر بن کے آ رہے اس کا کہنا یہ تھا کہ چیلنج کر رہا تھا کہ بچپن سے ہم نے تمہیں پالا اور تم ہمارے پاس درمیان زندگی گزارے پھر یہ کیا ہوا تمہیں اس طرح سے کیوں اپنے آپ کو دعویٰ کر رہے ہو پھر اس کے بعد کہا فَعَلْتَ فَعَلْتَكَ الَّتِي فَعَلْتَ وَأَنْتَ مِنَ الْكَافِرِينَ اور اس کے بعد تمہیں جو کام کرنا تھا وہ کر گئے تم تو احسان فراموش ہو اب اس نے وہ بات سامنے لے کے آیا کہ موسیٰ علیہ السلام سے جو کہ قتل ہو گیا تھا مصری آدمی کا اور اس کی وجہ سے وہ خوف زدہ ہو کے بھاگ گئے تھے کہیں کوئی قتل نہ کر دے فرعون اور اسی لیے وہ چلے گئے تھے مدائن تو اس نے یاد دلایا اور اس واقعے کو صاف صاف نہ کہا بلکہ کیا کہا اور اس کے بعد تمہیں جو کام کرنا تھا وہ کر گئے مطلب یہ کہ تم نے مصری آدمی کا قتل کرا یعنی اس کے نزدیک وہ گناہ اتنا شدید تھا کہ اس کو وہ بیان تک میں کرنا چاہتا تھا وہ اتنے غصے میں تھا بتانا چاہتا تھا کہ تم نے جو حرکت کری تھی وہ بیان کے باہر ہے کیا کہا اس نے اور اس کے بعد تم نے جو کام کرنا تھا وہ تم کر گئے تم احسان فراموش ہو تو اس نے دابنا چاہا موسیٰ علیہ السلام کو دابنا چاہا پہلے تو کیا کہا گیا کہ ہم نے بچپن سے پرورش نہیں کری تھی اور تم ایک زندگی گزار ہے اور تم نے جو اتنا سخت گناہ کرا جس کا بیان نہیں کرنا چاہ رہا تھا کہا کہ تم نے قتل کر دیا اس کا ہمارے آدمی کا तो कहा तुम एहसान फरामोश हो। तो उसका क्या किस्सा था, बयान कर दूँ किस्सा क्या था फिर मिस्री आदमी का। यानी मूसा अलैहिस्सलाम शहर से गुजर रहे थे तो उन्होंने देखा कि फिरौन का आदमी और मूसा के आदमी में कुछ झगड़ा हो रहा था, तो मूसा के आदमी ने उनसे कुछ मदद चाही, तो मूसा अलैहिस्सलाम ने बीच बचाव के अंदर उनके हाथ से हाथापाई में उसका कत्ल हो गया, क्योंकि मूसा अलैहिस्सलाम ने एक मुक्का मारा उसको फिरौन आदमी को, तो उसका इंतकाल वहीं हो गया। हालांकि वो चाहते नहीं थे कि उसका इंतकाल, वो चाहते नहीं थे कत्ल करें, लेकिन वैसा हो गया। तो जब हो गया तो उनको मिस्र छोड़ जाना पड़ा, क्योंकि मान था कि फिर उन्हें कत्ल कर देंगे, क्योंकि कुरान बयान भी उसका भी कि उनको कहा गया तुम ऐसे चले जाओ, ये फिर उन्हें तुम्हें कत्ल कर देंगे। तो सिलसिला ये था। तो फिर इसने इस बात को याद दिलाया था उन्होंने जब वापिस आए, मूसा अलैहिस्सलाम को ये डर था कि कहीं फिरौनी फिरौन के कत्ल में मतलब कि फिरौन फिरौनी के कत्ल में उनको कत्ल न कर दे उस जुर्म में। तो उन्होंने क्या जवाब दिया फिर जब उसने ये कहा फिरौन ने, काला फालतुहा इदम व अना मिन दालीन। मूसा ने कहा हाँ मैंने वो काम नादानी में किया था, हाँ तो मैंने काम नादाने में किया था। तो दालिन कहा उन्होंने अपने आप को, तो उससे क्या मतलब क्या उन्होंने क्या गुमराह हुआ थे मूसा अलैहिस्सलाम, क्या हुआ क्या था? ये बहस ये कि क्यों अपने आप को दालिन कहा। तो उसका जवाब ये है कि जब उन्होंने फिरौन का कत्ल करा तो कोई गुनाह ना करा, गुनाह क्यों नहीं करा, क्योंकि वो तो सिर्फ अपने आदमी का दिफा कर रहे थे, और उसके अंदर चूंकि वो ताप नहीं कर रहा तो दिफा कर रहे थे, तो ना चाहते भी उसका कत्ल हो गया, क्योंकि उन्होंने मुक्का मारा तो वो कमजोर था मर गया। तो फिर भी मूसा अलैहिस्सलाम ने कहा कि मैंने नादानी में ऐसा काम किया, क्यों क्या मतलब है इसका? कि इसका मतलब ये कि मूसा अलैहिस्सलाम का कहना यह था कि जब वो झगड़ा हो रहा था तो उनको इस तरह से बीच में नहीं बोलना था, हालांकि गुनाह ना करा था, लेकिन हिकमत की बात, ज़्यादा हिकमत की बात ये होती मेरे लिए कि मुझे ये मालूम होना था कि अगर मैंने इस मामले में मैं उलझा तो हो सकता है कि उसका कत्ल हो जाए और मुझे यहाँ से जाना पड़े, तो मुझे कुछ और रास्ता इख्तियार करना था ताकि इससे बेहतर रास्ता इख्तियार करना था, इससे बेहतर मुझे रास्ता इख्तियार करना था। ففررتم منكم لما خفتكم فوهب لي ربي حكما وجعلني من المرسلين، لہذا جب مجھے تم سے ڈر لگا تو میں نے فرار اختیار کیا، اس کے بعد میرے رب نے مجھے حکم عطا کیا اور مجھے رسول میں شامل کر لیا۔ پھر کیا کہا انہوں نے، کہا مجھے جب تم سے ڈر لگا کہ تم قتل کر دو تو میں نے فرار اختیار کرا، پھر اس کے بعد میرے رب نے مجھے حکم دیا وہ مجھے रसूलों में शामिल कर लिया। क्या मतलब है हुक्म दिया, मतलब जजमेंट दिया, फैसले की ताकत, सही किया गलत किया है, किस जगह क्या काम करना, क्योंकि हुक्म के भी लेवल अलग अलग होते हैं। जब वो छोटे थे उस वक्त जो उनका जजमेंट था वो अलग था, हुक्म जो अलग था, बाद में जब जवानी को पहुंचे तो उनका जो मर्तबा था किसी चीज़ को का जजमेंट करने का, किसी का फैसला करने का, वो अलग था। जब तौरात मिल गई तो उसके बाद उनका मरतबा और बुलंद हुआ किस तरह से जजमेंट दिया जाए। तो हिकमत और दानाई मतलब सही और गलत का उनका जो कर मयार था वो बढ़ता चला गया, मयार जो था बढ़ता चला गया, तो इस कदर बढ़ा के अल्लाह ने उनको पैगंबरों में शुमार किया, रसूलों में शुमार करा। तो क्या होगा कि किस तरीके से ये तरक्की होती कि इंसान फितरी जब इंसान पैदा होता है तो फितरत पैदा होता है, फितरत क्या है इंसान की कि वो मुसलमान होता है, वो तौहीदी होता है, उसको मालूम होता है कि उसको अल्लाह से मिलना है, उसको मालूम होता है कि उसको तक्वा अख्तियार करना है, ये तो एक लेवल होता है। उसके बाद क्या लेवल होता है कि जब आगे रास्ता बढ़ता है तो वही शख्स जो कि फितरत दीन पे है वो समझदार होना शुरू होता है, उसमें अकलमंदी आना शुरू होती है, उसके बाद जब आगे चलता तो वो मुत्तकी बन जाता है। तो ये सिलसिले हैं। इस तरह मूसा अलैहि सलाम को अल्लाह ने हिकमत में बुलंदी दी, मतलब तो उनको हुक्म जो मिला उसमें इतनी बुलंदी हुई हालात के साथ, और इस तरीके से अल्लाह ने इल्म सिखाया कि वो पैगंबरों में से हुए और रसूलों में से हुए। फिर उन्होंने पलट के कहा, तिल्का निअमतुन तमन्नुहा अलैया अन अबत्ता बनी इसराइल, और तू जो ये एहसान तरबियत चला रहा है उसकी हकीकत यह है कि तूने बनी इसराइल को गुलाम बना रखा है। तू कहा कि तू, फिर उन्होंने पलट के कहा, क्योंकि अब उनमें हिकमत थी, अब उनमें बोलने की ताकत थी, उन्होंने उसको पलट के जवाब दिया। शुरू में वो एहसान बता रहा था, अब उन्होंने पलट के कहा, क्या तू ये एहसान चला रहा है कि तूने बनी इसराइल को गुलाम बना रखा है। मतलब एक होता ना एक जालिम बादशाह किसी को जेल में रखते भी कहता है कि मैंने बड़ा एहसान कराया तुमको, जेल में रख के मैंने तुमको मैं जेल में पानी खिला रहा हूँ, खाना भी खिला रहा हूँ, तुम सो भी रहे, मतलब ये कमबख्ती की इंतहा ना। इसी तरह से कमबख्त था फिरौन, तो कि किस तरीके से उसने सब एहसान करे, तो मूसा अलैहि सलाम ने पलट के कहा कि क्या तूने ये एहसान कर रखा है कि तूने बनी इसराइल को गुलाम बना रखा है। काला फिरौन वमा रब्बुल आलमीन, फिरौन ने दरियाफ्त किया कि रब्बुल आलमीन क्या है। जब वो इस बहस में हार गया तो उसने टॉपिक बदल दिया कि रब्बुल आलमीन क्या है। अब ये रब्बिल आलमीन जो आलम है, ये जो थे मुशरिकीन, मीज़ान में ये बयान करता कि मुशरिकीन की ये आइडियोलॉजी थी कि हर आलम का एक परवरदिगार होता है, एक रब होता है, खुदा को मानते थे वो, कि हाँ अल्लाह वाहिद को मानते थे, लेकिन उनका कहना था कि हम वाहिद खुदा जिसने के कायनात को बनाया है उस तक हम पहुंच नहीं चाह सकते, ना हम उस किसी की इबादत कर सकते हैं। जो छोटे खुदा होते हैं हमको वो ही उन्हीं के पास जा सकते हैं। कौन छोटे खुदा हुए? जिन्नात हुए, या कोई अल्लाह के वली हुए, या फरिश्ते हुए, जिन्होंने अपने आप को फना कर लिया था अल्लाह की इबादत करके, उनको ही खुदा मानते थे और कहते थे कि अलग अलग जगह के अलग अलग खुदा हैं ये लोग। कोई ज़मीन का खुदा है तो कोई समंदर का खुदा है, तो कोई अलग अलग जगहों के खुदा को मानते थे। और फिर जो बादशाह वक्त होता था उसको भी खुद रब मानते थे, मतलब रब ये सब रब है उनके, ये पालने वाले उनके, तो ये सब उनके पालने वाले। और फिरौन अपने आप को सबसे बड़ा रब कहता था, तो उनको ये मालूम था कि हाँ एक खुदा है, लेकिन वो आलमी का खुदा नहीं है। इन खुदा का खुदा है, आलमी का खुदा नहीं है, मतलब ये खुदा का खुदा है लेकिन आलमी का खुदा नहीं। तो वो कहा, तो कहा कि फिरौन ने कहा कि ये रब्बिल आलमीन क्या होता है, हमको तो आईडिया नहीं, ये तो तसव्वुर हमारा है नहीं। तो मूसा अलैहि सलाम ने पलट के कहा, काला रब्बुस समावाति अर्दी व मा बैनहुमा इन कुंतुम मूकिनीन। मूसा ने कहा, आसमान और जमीन उनके माबीन हर चीज का परवरदिगार है अगर तुम यकीन करते हो। कहा गए, तो कहा गए ये तुम्हारी जो तसव्वुर है कि अलग अलग आलम में अलग अलग रब है, तो ऐसा नहीं है। आसमान जमीन के में और जो कुछ उनके दरमियान है, ऊपर से लेकर नीचे तक आसमान जमीन जो कुछ उनके दरमियान है, उन सब का एक ही रब है अगर तुमको इस बात का यकीन हो। ऊपर से लेकर नीचे तक तो सात आसमान सात जमीन जो भी है, जहाँ तक तुम्हारा तस्वर जाता है, सबका रब एक ही है, सारे जहान का रब एक ही है, क्योंकि कायनात के अंदर सारा निज़ाम एक तरह से चलता है, सब एक दूसरे से जुड़ा हुआ है, कोई भी किसी से अलग नहीं है, सिस्टम एक ही है। और वही मूसा सलाम इशारा करना चाहते थे उसकी तरफ कि एक ही रब है जो रब तमाम आलमीन का परवरदिगार है। और अगर फिर ऊपर से उसको तंबीह करी कि अगर तुमको इस बात का यकीन हो, तो उसने वो फिर सटपटा गया, फिर और सटपटा गया। खाला लिमन हौलहू अला तस्तमिउन, फिर उन्होंने गिर्दो पेश के लोगों से कहा, क्या तुम सुन रहे हो? मतलब उसने मजाक उड़ाया, ये क्या कह रहे हैं, क्या तुम सुन रहे हो? दरबारी से कहा, दरबारी 500 बैठे रहते थे, क्या तुम सुन रहे हो? मतलब मजाक उड़ा रहा। तो फिर मूसा अलैहिस्सलाम को भी जोश आ गया, तो उन्होंने फिर खुल के कहा, قال ربكم ورب آباؤكم الأولين. کہا پھر پہلے تو کہا تھا موسیٰ علیہ السلام نے کہ پوری اوپر سے نیچے تک کی کائنات کا ذکر کر رہا تھا, اب کہا کہ اب بھی اس کو عقل آ جائے تو پھر انسانوں کی بات کرے. انہوں نے کیا کہا کہ کہا تمہارے اور تمہارے آبا اجداد جو پہلے گزرے سب کا رب وہی ہے, تم سب کا رب وہی ہے. تو جب موسیٰ علیہ السلام نے اتنی درست بات کری تو وہ غصے میں آ گیا, سر پٹا گیا. کیا کہا قال ان رسولکم الذی ارسل الیکم لمجنون. فرعون نے حاضرین سے کہا کہ تمہارا یہ رسول جو تمہارے طرف بھیجا گیا ہے بالکل دیوانہ لگتا ہے, اب اس سے کچھ بولتے نہیں بنا کیونکہ اس طریقے سے عقل مندی کی باتیں موسیٰ علیہ السلام کر رہے تھے تو اسے جواب نہیں بن پڑا. ایسے ہی کرتے ہیں ظالم لوگ, جب جواب نہیں بن پڑتا تو بات کو ٹاپک بدل کے مذاق اڑاتے ہیں کیونکہ ان کو اب منطق سے تو بات نہیں کر سکتا نا, وہ جب منطق ختم ہو جاتی ہے اور یہ ظالم لوگ جب اپنے آپ کو مجبور سمجھتے ہیں سب کے سامنے دیکھتے ہیں ہار رہے ہیں تو پھر اس طریقے کی جہالانہ بات کرتے ہیں. تو فرعون نے اپنی جہالانہ حرکت دکھائی اور کیا کہا حاضرین سے کہا کہ تمہارا یہ رسول جو تمہاری طرف بھیجا گیا ہے بالکل دیوانہ لگتا ہے, حالانکہ اس معلوم تھا کہ یہ موسیٰ علیہ السلام کی بات کر رہے ہیں درست. تو پھر موسیٰ علیہ السلام بالکل نہیں گھبرا ہے بلکہ پھر پلٹ کے کہا قال رب المشرق والمغربی وما بینہما ان کنتم تعقلون. موسیٰ نے کہا کہ وہ مشرق اور مغرب اور ان کے درمیان جو کچھ ہے ان سب کا رب ہے اگر تم لوگ عقل رکھتے ہو. اب کیا کہا پہلے تو اوپر سے نیچے بات کری تھی آسمان زمین, اب کیا کہا مشرق سے مغرب تک, کیونکہ نظام شروع ہوتا ہے سن رائز اور جتنے ستارہ طلوع ہوتے ہیں ایسٹ سے رائٹ مشرق سے اور کہاں پر غروب ہوتے ہیں مغرب میں, کیونکہ روٹیشن ہی ایسا. تو انہوں نے اب اشارہ کرا, پہلے تو ورٹیکل کی بات ہے اب ہارائزنٹل کی بات کری, انہوں نے کہا کہ جو نظام جو چلتا ہے یونیورس کا اس کو پورا بیان کرا کہ مشرق سے لے کے مغرب تک کا پروردگار ہے تاکہ تمہیں سمجھ میں آ جائے کہ خلقت میں نہیں بلکہ ڈائریکشن بھی وہی دیتا ہے, جس طرح سے یہ موومنٹس ہوتی ہیں سن اور مون کی اور اسٹار کی, انہوں نے اس کی طرف اشارہ کرا. اور پھر کیا کہا چونکہ اس نے کہہ دیا تھا کہ یہ دیوانہ ہونا پڑتا ہے, پھر موسیٰ علیہ السلام پھر تنبیہ کرے گا ان کو تم تعقل ہو کہ اگر تمہیں عقل ہو تو, کیونکہ وہ اس نے حرکت کری تھی نا تو موسیٰ علیہ السلام نے اپنی شجاعت دکھائی کہا اگر تمہیں عقل ہو. اب وہ غصے میں آ گیا, اب اس کو سمجھ میں نہیں آیا کہ کیا کرتے تھے ظالم, جب بالکل مجبور ہو جاتے ہیں تو بہت ظلم اور جبر پہ آ جاتے ہیں, تو اس نے وہی حرکت کری. کیا کہا اتخذت الہا غیری لأجلعنک من المسجونین. پھر انہوں نے کہا کہ اگر تم نے میرے سوا کسی اور کو معبود مانا تو تمہیں میں قیدیوں میں شامل کر دوں گا. پھر اس نے خوف دلایا کہ دیکھو اگر تم نے کسی اور کو مانا رب مانا تو میں تمہیں زندہ میں ڈال دوں گا. یہی کرتے تھے ظالمین, اٹھا کے زندان میں ڈال دیتے. آج کل جو ہے فرعون ہی کیا کرتے ہیں, زندان بھرے ہوئے ہیں. آپ چلے جائیں آج کے جو بادشاہ جو چل رہے ہیں دنیا کے اندر, جو اتنے بادشاہ مڈل ایسٹ میں سب کے زندان بھرے ہوئے ہیں, جتنے بھی جابر حکومت ہیں دنیا بھر کی زندان بھرے ہوئے ہیں. اس نے کچھ بات کری اگینسٹ تو سیدھے زندان میں ڈال دیتے ہیں. قال اولو جتک بشیء مبین. جب دیکھا موسیٰ علیہ السلام نے کہ یہ اس طرح سے تو بات سننے نہیں والا ہے اور میں نے دعویٰ کرا ہے کہ میں اللہ کا رسول ہوں تو مجھے اب معجزہ دکھانا پڑے گا, تو موسیٰ علیہ السلام نے کہا کہ اگر میں تمہارے سامنے کوئی صریح چیز بھی لے آؤں یعنی کہ معجزہ دکھاؤں, صریح چیز یعنی معجزہ دکھاؤں, اس طرح سے انہوں نے پھر دعویٰ کرا. تو آپ یہ دیکھیں گے کس طریقے سے دونوں آئے بھائی اور کس طریقے سے اس سپر پاور کے سامنے اللہ پہ توکل کر کے انہوں نے اس طرح سے گفتگو کری اور منطق سے بات کری, بہادری سے بات کری, اس طریقے سے وہ داغ رہا تھا شروع میں
किस तरह से मैं एहसान जता रहा था। आजकल के भी फिरौनी इस तरह से एहसान जताते हैं, गलत बात को सही करते हैं। आजकल जितने फिरौनी ना क्या करते हैं, अब उनका मीडिया है, उनकी चीज़ें हैं, वो अपनी मत को सही बताते हैं, और जो मोमिनों को दाबते हैं, अपना प्रोपोगंडा करते हैं, ब्रेन वॉश करते हैं ताकि लोग सोच लें वही सही है। आजकल दुनिया की गलत ये हुई कि सच को गलत समझते, सही गलत हो गया, गलत सही हो गया, प्रोपोगंडा इतना है। मतलब कि मोमिनी की ये जिम्मेदारी है कि इस्लाम को जिस तरह से दबाया जा रहा है, इस्लाम को जिस तरह से इस्लामोफोबिया कराया जा रहा है, आज के फिरौनी जो इस्लामोफोबिया करते हैं, हमको चाहिए कि हमारा किरदार हम सही करें, हमको चाहिए कि हमारा मीडिया इस्तेमाल करें, हमको चाहिए बताएं इस्लाम की जो जो फजाइल है, जो हकायक है, दुनिया को बयान करें, फजाइल और हकायक को अपने अमल से, अपने इल्म से, अपने किरदार से, हमारे कम्युनिटी के अंदर हमको चाहिए कि हम दलील के साथ अपनी बातों को सामने रखें, क्योंकि हमको यकीन है कि जो हमारा दीन है, दीन इलाही मजहब है, हमारा दीन हक मजहब है, आले मोहम्मद का दीन हक है, इमाम अजमा हक लेके आएंगे, तो हमको इस मिशन के अंदर शामिल होना चाहिए कि हम फिरौनियों से टक्कर लें और उनके सामने अपने हर तरीके से जिस तरीके से हो सके उनको उनका मुकाबला करें, और इस तरीके से करें कि दुनिया को जाहिर हो जाए कि हम लोग मजलूम हैं, मुसलमानों पर जुल्म किया जा रहा है और हम लोग मजलूम हैं, और हमको चाहिए कि हम अच्छे अखलाक के साथ बात करें, और हम जैसे कि मूसा अलैहि सलाम ने अच्छे अखलाक से बात करी थी, क्योंकि वो सही थे। जब आप सही होते तो आपको अखलाक अच्छा रखना चाहिए, और आपकी बात अगर आप नरमी से बात करेंगे अच्छे अखलाक से तो ज़्यादा पूरा असर बात होती है। अब आप देखेंगे इमाम हुसैन अलैहि सलाम ने किस तरीक़े से बार बार करबला के अंदर लोगों से मंतिक से बात करी थी, मंतिक से बात करी थी, बार बार कहा था क्या तुम नहीं जानते कि मैं रसूल का नवासा हूँ, क्या तुम नहीं देखते कि मैं हक पे हूँ। इस तरह उन्होंने हर चीज़ हक के साथ बयान करी थी, अच्छे अखलाक के साथ बयान करी थी, खुर के साथ जिस तरह पेश आए इमाम हुसैन अलैहि सलाम, अच्छे अखलाक के साथ, हमारे सारे आइमा तारीन अच्छे अखलाक से, सब्र से, बुलंदी से बात करी थी। हमको भी चाहिए कि हम अच्छा अखलाक दिखाएं हमारा लोगों को, और शुजात रहें, खौफ न खाएं। मूसा अलैहि सलाम ने खौफ न खाया था, इमाम हुसैन अलैहि सलाम के बहुत रसाब, और किसी ने भी कोई खौफ न खाया फिरौनी से। उस जमाने के फिरौनी कौन थे, यजीदी थे, किसी से खौफ न खाया। हमको चाहिए कि हम अपने किरदार में बुलंदी लेके आए, अल्लाह पर तवक्कुल लेके आए, और इंशाअल्लाह हम मौला के नासरी में शुमार हों, कुरान हमारे दिल पे हो, मौला मेरी मोहब्बत हमारे दिल पे हो। अल्लाह लानत अल्लाह कुम अल्लाह अलमीन व अल्हम्दुलिल्लाह रब्बिल आलमीन।